पाकिस्तान में इस रात के 8, भारत में 8:30 और यहाँ हमारे स्टूडियोज की घड़ियों में सुबह के 10 बज रहे हैं। वॉइस ऑफ अमेरिका वॉशिंगटन की उर्दू सर्विस से मैं हूँ खालिद हमीद, खबरों के एक बुलेटिन के साथ। पहले अहम खबरों की सुर्खियां। अमरीका ने कहा है कि अफगानिस्तान में 1 मई के बाद उसकी फौजी वाबस्तगी के बारे में कोई फैसला नहीं किया गया है, जो तालिबान के साथ एक साल कबल किए गए माहदे के मुताबिक अफगानिस्तान से बाकी मानदा 2,500 अमरीकी फौजियों की वापसी की एक डेडलाइन है। ये तबसरे उन रिपोर्ट्स के बाद सामने आए हैं कि अमरीकी वजीर खारजा ब्लिंकन ने अफगान सदर अशरफ वनी को एक खत में ये इंतबाह किया है कि अगर अफगान लीडर अमरीका की तरफ से शुरू की गई अमन की कोशिशों में इजाफे की तजावीज को फौरी तौर पर जेर गौर लाने में नाकाम हो गए तो मुमकिन है गनी हुकूमत को तालिबान के किसी हमले से खुद निमटना पड़े। इन तजावीज में मुबैना तौर पर अफगान अमल को आगे बढ़ाने के लिए अक़वामे मुत्तहिदा के ज़ेरे इहतमाम में एक इंटरनेशनल कॉन्फ्रेंस का इनेकाद शामिल है। जब वॉइस ऑफ अमेरिका ने अमरीकी महकमे खारजा के तर्जुमान से इस बारे में राब्ता किया तो उन्होंने कहा कि हम उमूमी तौर पर गैर मुल्की लीडर्स के साथ मुबैना राब्ते पर कोई तबसरा नहीं करते। तर्जुमान ने यह भी कहा कि हमने अफगानिस्तान में 1 मई के बाद अपनी फोर्सेस की पोजीशन के बारे में कोई फैसला नहीं किया है, तमाम ऑप्शंस मेज पर हैं। रूस ने अफगानिस्तान के सरकारी अहलकारों और सियासतदानों को अमन बातचीत के हवाले से 18 मार्च से शुरू होने वाले 6 रोजा कसीर मुल्की मुजाकरात के लिए दावतनामे इरसाल कर दिए हैं। इन मुजाकरात में अफगानिस्तान के अलावा रूस, चीन, अमरीका और पाकिस्तान भी शरीक होंगे। ये मुजाकरात मॉस्को में मुनाकिद होंगे। अफगानिस्तान में फामुतफीम की कौमी कौंसिल के तर्जुमान फरीदून खाजून ने तस्दीक की है कि कौंसिल को ये दावतनामा मौसूल हो गया है। तर्जुमान का कहना है कि अफगान हुकूमत के आला अहदेदारों, चंद सियासतदानों और तालिबान लीडरों को भी दावतनामे इरसाल किए गए हैं। अफगान वजारत खारजा के तर्जुमान ग्रैंड हेवक ने भी रूस की तरफ से दावतनामे भेजे जाने की तस्दीक की है। तर्जमान का कहना था कि अफगान हुकूमत इस बारे में मुशावरत के बाद मुजाकरात में शिरकत का फैसला करेगी। अमरीका, जापान, ऑस्ट्रेलिया और भारत के रहनुमा अपने गैर रस्मी सिफारती लाए अमल के तहत इस हफ्ते के आखिर में एक वर्चुअल सरबराही इजलास मुनाकिद करेंगे। जापान के नामालूम जराए ने खबर रसा इदारे को बताया कि अमरीकी सदर जो बाइडन, जापानी वजीर आजम योशिहिदा सोगा, ऑस्ट्रेलिया के वजीर आजम स्कॉट मॉरिसन और भारत के वजीर आजम नरेंद्र मोदी मुमकिन तौर पर जुमे के रोज बातचीत करेंगे। म्यांमार में गुज़श्ता माह सिविलियन हुकूमत का तख्ता उलटकर फौजी हुकूमत कायम करने के खिलाफ जारी मुजाहरों में पीर के रोज कम अज कम मजीद 2 अफराद हलाक हो गए हैं। ताजा हलाकतें शिमाली सूबे काचिन के दारुलहुकूमत माकीना में हुई। ताजा हलाकतें एक ऐसे वक्त में हुई हैं जब म्यांमार में 9 मजदूर यूनियनों के इत्तेहाद ने हड़ताल पर जाकर फौज के खिलाफ एहतजाजी मुजाहरों में शमूलियत इख्तियार कर ली ताकि फौज पर दबाव डाला जा सके। मंडाले में लोगों की बड़ी तादाद ने धरना दिया, इनमें से 70 मुजाहरीन को गिरफ्तार कर लिया गया। पुलिस ने तारीखी बुद्ध मंदिर बागान में मुजाहरीन को मुंतशिर करने के लिए आंसू गैस का इस्तेमाल किया। बर्खास्त की गई आंग सान सूची की हुक्मरा जमात नेशनल लीग फॉर डेमोक्रेसी के एक एहलकार ने वॉइस ऑफ अमेरिका को बताया कि पुलिस ने पार्टी के एहलकार खिन माउंग लेत को हलाक कर दिया है। पाकिस्तान में नेशनल कमांड एंड ऑपरेशन सेंटर ने मुल्क भर में बढ़ते हुए कोरोना केसेस के पेश नजर स्कूलों को खोलने के तरीकेकार पर नजरसानी का फैसला किया है। इस सिलसिले में इस्लामाबाद में वफाकी वजीर बराए मनसूबाबंदी और तरक्यात असद उमर की सरबराही में इजलास जारी है। इजलास में सूबाई नुमाइंदे वीडियो लिंक के जरिए शिरकत कर रहे हैं। इलेक्शन कमीशन ऑफ पाकिस्तान में सेनेट की इस्लामाबाद से जनरल नशस्त जीतने वाले यूसुफ रजा गिलानी को नाअहल करार दिलवाने और उनका नोटिफिकेशन फौरी रोकने के लिए पीटीआई की दरख्वास्त मुस्तरद कर दी गई है। इलेक्शन कमीशन का कहना है कि वीडियो में यूसुफ रजा गिलानी का नाम कहीं नहीं आया। कार्रवाई करना चाहते हैं लेकिन शवाहिद ठोस होने चाहिए। पाकिस्तान के चीन से मुल्हिका इलाके शिमाली गिलगित बल्तिस्तान की असम्बली ने एक करारदाद के जरिए विफाकी हुकूमत से उबूरी सूबे की हैसियत दिलवाने के लिए मुत्तफिका तौर पर एक करारदाद मंजूर की है। खबरें खत्म हुई।
वॉइस ऑफ अमेरिका वॉशिंगटन से हम आपके लिए प्रोग्राम पेश कर रहे हैं राउंड टेबल। السلام علیکم سامعین، آج کی راؤنڈ ٹیبل کے ساتھ شہناز عزیز حاضر ہے. آج ہم بات کریں گے امریکہ میں معیشت کی صورتحال پر، اور خاص طور پر اس اسٹیمولس پیکج کے بارے میں جو سینٹ میں منظور ہوا ہے لیکن ابھی ایوان میں اس کی منظوری باقی ہے. تو یہ کیا ہے اور اس کا معیشت پہ کیا اثر پڑے گا، اس بارے میں بات کرنے کے لیے چار ماہرین ہمارے ساتھ موجود ہیں. ان میں میری لینڈ سے ہمارے ساتھ ہیں معیشت کے دو بہت ہی ممتاز ماہرین، شاہد جاوید برقی صاحب جو ہیں وہ پاکستان سے ان کا تعلق ہے، ایک نگراں حکومت میں وہ فائنینس منسٹر بھی رہ چکے ہیں اور عالمی بینک سے ایک طویل عرصے تک وابستہ رہے، بہت سی کتابیں ہیں ان کی اس موضوع پر. ڈاکٹر زبیر اقبال صاحب میری لینڈ سے ہی ہمارے ساتھ ہیں اور 35 برس تک انہوں نے آئی ایم ایف میں یعنی بین الاقوامی مالیاتی فنڈ کے ساتھ کام کیا ہے اور اب مڈل ایسٹ انسٹیٹیوٹ میں ماہر کی حیثیت سے کام کر رہے ہیں. ڈاکٹر عادل نجم، ان کا تو میرا خیال ہے تعارف ہمارے سننے والوں سے کروانے کی ضرورت نہیں، معروف اسکالر ہیں، مصنف اور تجزیہ کار ہیں اور بوسٹن یونیورسٹی میں ڈین ہیں. چوتھے ہمارے مہمان ظفر بخاری صاحب ہیں، شکاگو اسٹیٹ یونیورسٹی میں مارکیٹنگ اور انٹرنیشنل بزنس کے شعبے کے سربراہ ہیں. معیشت میں خاص طور پہ ان کی دلچسپی جو ہے اسی شعبے سے ہے. تو ہم کئی پہلوؤں پر بات کریں گے معیشت کے، لیکن پہلے میں ڈاکٹر عادل نجم آپ سے کہوں گی کہ بہت ذکر ہوتا ہے اسٹیمولس پیکج کا اور یہ ہمارے پاکستان کے سامعین اور انڈیا کے سامعین کے لیے ہے. تھوڑی بہت وہاں بھی بات ہوئی کہ معیشت میں تحریک پیدا کرنے کے لیے کچھ پیکج وہاں بھی گورنمنٹس نے دیے تھے، لیکن بہت سے لوگ سمجھتے نہیں کہ اس سے کیا مراد ہے اور کس طرح اقتصادیات کو یہ فروغ دیتی ہے. تو اگر آپ بتائیں.
جی بہت شکریہ، بہت شکریہ. یہ جو اسٹیمولس کا ذکر ہے آج کل خصوصاً کرونا کے دور میں ہم اس کا بہت ذکر سنتے ہیں، نہ صرف امریکہ میں لیکن دوسرے ممالک میں، یورپ میں بھی ہم نے بہت سنا. تو آپ کے جو ماہرین ہیں وہ بہت مجھ سے بہتر جانتے ہیں اقتصادی اس کا جو پہلو ہے، لیکن ایک عام آدمی کے لیے سمجھنے کے لیے میرے خیال میں ایک طریقہ یہ ہے کہ جب آپ کی معیشت پہ اکانومی وائڈ کسی قسم کا دباؤ آتا ہے، چاہے وہ کسی کرائسس کی وجہ سے آئے جیسے کرونا ہے، تو آپ مختلف قسم کی پالیسی ہر بے استعمال کرتے ہیں کہ اس طرح سے جس طرح ایک مریض کو جو ہے نا ایک ٹریٹمنٹ دے تاکہ وہ اکانومی میں تھوڑی سی جان آئے، یا اگر جان نہ بھی آئے تو ایسا نہ ہو کہ وہ بالکل جو ہے کلیپس کر جائے. تو آپ سمجھیں کہ اگر ایک کوئی کرائسس آیا تو اس سے ایک چیز ہوتی ہے کہ لوگوں کی جو نوکریاں ہیں وہ یا چلی جائیں گی یا وہ اس حد تک امپلائی نہیں ہوں گے جو آورلی ویج پہ ہیں جتنے وہ پہلے تھے. تو ایک اس کا حربہ جو ہوتا ہے وہ یہ ہوتا ہے کہ آپ ٹیکس پیئرس کے ذریعے ان کو جو ہے آپ واپس ریورس پیمنٹ کریں، آپ ایک چیک بھیج دیں لوگوں کو جو ایک خاص سطح آمدنی سے نیچے ہے کہ جناب آپ کو ہم حکومت جو ہے وہ یہ چیک بھیج دیے تاکہ ایک تو آپ کی انڈیویجول لیول پہ زندگی جو ہے وہ برقرار رہے، آپ کی اگر نوکری چلی گئی یا دوسری وجہ وجوہات سے جو اکنامک پریشر ہے اس کو آپ برداشت کر سکیں. لیکن اکانومی وائڈ اس کا ایک اثر یہ بھی ہوتا ہے کہ کیونکہ میرے پاس وہ چیک آیا، اب میں اس چیک کو استعمال کروں گا معیشت میں، میں جا کے جو ہے انڈے خریدوں گا یا مرغی خریدوں گا یا کھانا خریدوں گا یا کپڑے خریدوں گا، جس کی وجہ سے جو پریشر ٹریڈر پہ ہے یا مینوفیکچرر پہ ہے، جو انڈے کی اکانومی پہ ہے یا سبزی کی اکانومی پہ ہے، تو وہاں وہ اکانومی کی ریوائو ہو. لیکن اس کا مقصد یہ ہوتا ہے کہ حکومت جو ہے وہ کرائسس کے دور میں پمپ کرے پیسہ اکانومی کے اندر تھرو انڈیویجلس اینڈ ٹو اکانومی تاکہ وہ اس کو استعمال کریں اور اس کے استعمال سے جو ہے اکانومی جو ہے وہ کوئی متحرک بھی ہو زیادہ. تو یہ ہے وہ چیز جو اکنامک لیول پہ، اور اگین آپ کے ماہرین مجھ سے بہتر جانتے ہیں. ایک اس کا سیاسی پہلو بھی ہوتا ہے، اور سیاسی پہلو یہ ہوتا ہے کہ جب کرائسس آتی ہے تو لوگوں میں جو ہے اطمینان اور یقین کی کمی ہوتی ہے، تو اس قسم کی پالیسی جو ہے وہ مقبول اس لیے ہوتی ہے کہ لوگوں کے ہاتھ میں ایک دم جو ہے آپ کے میل کے اندر آپ کے پاس ایک چیک آتا ہے، اور اس کی ایک بڑی ایک سیاسی ویلیو ہوتی ہے. اور ہم نے یہ دیکھا کہ امریکہ میں جو ہے یہ تیسرا اسٹیمولس ہوگا، اور یورپ میں بھی ہم نے دیکھا اور کئی ممالک میں دنیا بھر میں ہم نے دیکھا. تو اس کا ایک سیاسی پہلو بھی اہمیت دیتا ہے، اس کا ایک اکنامک پہلو بھی اہمیت دیتا ہے. جیسے آپ کا پروگرام چلے گا آئی ہوپ ہم یہ بھی بات کریں گے کہ یہ تو ہے کہ کرائسس میں کیا، لیکن اس کا اثر کرائسس کے بعد کیا ہوگا، دیٹ ٹو از ویری امپورٹنٹ. پیسے اٹھی جائے گی جب آپ نے ٹریلین ٹریلین ڈالرس کے پیکج دیے، تو وہ پیسہ جو ہے جو بھیجا گیا ان ایمرجنسی، ہاؤ ول دیٹ افیکٹ لانگر ٹرم.
میں اب بات کروں گی شاہد جاوید برقی صاحب سے کہ یہ تو واضح ہو گیا کہ کس لیے ضرورت ہے اس پیکج کی، لیکن اب جو 1.9 ٹریلین ڈالر کا یہ پیکج ہے تو اس کے بارے میں آپ کیا کہتے ہیں، کس طرح تجزیہ کریں گے کہ کس حد تک یہ آپ کو بیلنس نظر آتا ہے؟ کیونکہ ظاہر ہے یہ پولیٹیکل لحاظ سے بھی ڈیموکریٹس کے لیے بہت اس کی اہمیت ہے، یہ پہلا ان کا اقدام ہے سب سے بڑا معیشت سے متعلق.
جی، یہ انہوں نے جو بات اسٹیمولس کے بارے میں کہی بالکل ٹھیک ہے، لیکن دو تین چیزوں پہ ہمیں غور کرنا چاہیے. ایک تو یہ کہ یہ بہت بڑا پیکج ہے. جب آپ نے مجھے کل کال کیا تو میں نے کہا کہ یہ اتنا بڑا پیکج اسٹیمولس کا یونائٹیڈ اسٹیٹس میں کبھی نہیں جاری ہوا تھا جو انہوں نے کیا ہے. کیونکہ سب سے امپورٹنٹ چیز، دوسری چیز جو ہے وہ کہ یہ کنزیومر کی جیب میں پیسہ جائے گا اور کنزیومر اسپینڈ کریں گے، جیسے یہ کہہ رہے تھے کہ چیزیں خریدیں گے، اس سے ڈیمانڈ بڑھے گی. اس وقت کرونا وائرس کی وجہ سے جو شٹ ڈاؤن اکانومی کو کیا پارشلی انہوں نے، اس کی وجہ سے ڈیمانڈ بہت کم ہوئی. آئی ایم ایف نے کچھ نمبرز دیے ہیں، بڑے بڑے خوفناک نمبر ہیں، تو یہ ڈیمانڈ ریوائیول ہوگی. تیسری چیز یہ ہے کہ اگر آپ اسے کمپیئر کریں جو انہوں نے کیا اس سے جو 1930s میں روزویلٹ نے کیا تھا فور دا گریٹ ڈپریشن، اس میں بڑا فرق ہے. انہوں نے پیسہ خرچا تھا آن آل کائنڈز آف تھنگز وچ کریٹڈ امپلائمنٹ، سڑکیں بنی، ریلوے لائنز بچھائی گئیں، بلکہ انہوں نے ایک آرٹ پروگرام بھی شروع کیا تھا جس میں آرٹسٹ جو ان ایمپلائڈ تھے وہ پینٹنگ یا اسکلپچرز وغیرہ بنا سکتے تھے. تو اس میں گورنمنٹ کا کنٹرول بہت تھا کہ کیا ہونا چاہیے اور کس طرح کرنا چاہیے. انہوں نے جو کیا وہ یہ ہے کہ گورنمنٹ کا ہاتھ زیادہ نہیں ہوگا اس میں، یہ کنزیومر کو پیسہ دیا جا رہا ہے، کنزیومر کو انکریج کیا جائے گا کہ وہ ان چیزوں پہ خرچے جن پہ وہ اس وقت نہیں خرچ رہے تھے کیونکہ پیسے کی کمی تھی. میرا اپنا اندازہ یہ ہے کہ بڑا امیجنیٹو ہے، بڑا پرسویسو اپروچ ہے. مجھے سمجھ نہیں آتا کہ یہ ریپبلکنز نے کیوں اس کو اپوز کیا. اگر آپ دیکھیں جو سروس وغیرہ ہوئے اس میں ریپبلکن پارٹی کے بھی جو لوگ ہیں وہ بھی اپ ٹو 60% کہہ رہے ہیں کہ یہ ٹھیک ہے. تو آئی ایم ویری ایکسائٹیڈ واٹ ہیز بین ڈن، اور یہ ہمیں سمجھنا چاہیے کہ یہ پہلے چیزوں سے کس طرح یہ مختلف ہے.
بہت شکریہ. اور ڈاکٹر زبیر اقبال، آپ سے پوچھوں گی کہ جو بات شاہد برقی صاحب نے کہی، اگر آپ اس میں کچھ ایڈ کرنا چاہیں. اس کے علاوہ جیسے کہ انہوں نے بات کی کہ آئی ایم ایف نے بہت ہی خوفناک جو فگرز دیے ہیں، تھوڑا سا ان کے بارے میں بتائیں. اس کے علاوہ یہ بھی کہ بہت سے تجزیہ کاروں کا کہنا ہے کہ 1.9 ٹریلین جو ہے وہ ضرورت سے بہت زیادہ ہے اور محض 1 ٹریلین کافی تھا، تو اس بارے میں آپ کیا کہتے ہیں؟
برقی صاحب نے فرمایا، بالکل درست فرمایا. یاد رہے کہ اس وقت امریکہ اور باقی دنیا بھی جو چیلنجز فیس کر رہی ہے وہ ڈوئل چیلنجز ہے، سنگل چیلنج نہیں، اور یہ کنفلکٹنگ قسم کے چیلنجز ہیں. فار ایگزامپل، گروتھ اور کرونا وائرس کا کنٹرول، یہ کنسسٹنٹ آبجیکٹیوز نہیں ہیں، یہ کنفلکٹنگ آبجیکٹیوز ہیں. اگر آپ ایک چیز کو حاصل کرنے کی کوشش کرتے ہیں اور اگر آپ خیال نہیں رکھتے تو دوسرا مقصد جو ہے، دوسرا آبجیکٹیو جو ہے وہ کمزور ہو جاتا ہے. اسی لیے اسپینڈنگ زیادہ کرنی ضروری تھی، کیونکہ تمام دنیا میں اسپینڈنگ بڑھا دی گئی ہے، اس لیے ریلیٹیولی اسپیکنگ ملک جو ہے وہ ایک دوسرے کے ساتھ اسی طریقے سے ریلیشن شپ رکھ رہے ہیں جیسے پہلے ہوتی تھی. ان ادر ورڈز، کوئی زیادہ اثر اس لیے نہیں ہوگا کیونکہ تمام ملکوں میں یہی ہو رہا ہے. تو تمام ملک جو ہیں وہ ایک ہی قسم کے ایکسپینشنری یا انفلیشنری لیول جو ہوں گے، تو پھر ریلیٹیو پرائسز کے جو ڈفرینسز ہیں وہ اتنے سیریس نہیں ہوں گے جتنے کہ محسوس کیے جاتے ہیں. یہ ایک بات ہے. دوسری بات یہ ہے کہ چونکہ یہ کنفلکٹنگ آبجیکٹیوز ہیں، ان کو حاصل کرنے کے لیے، سائملٹینیسلی حاصل کرنے کے لیے آپ کو اسپینڈنگ بہت زیادہ کرنی پڑے گی. تھوڑی سی اسپینڈنگ کو بات نہیں بنے گی. فار ایگزامپل، جو پچھلی گورنمنٹ نے 2-3 دفعہ کرنے کی کوشش کی ہے، انہوں نے اسپینڈنگ کو کم رکھا، جس کی وجہ سے نہ تو وہ گروتھ کی مقصد حاصل کر سکے اور نہ کرونا وائرس کا کنٹرول کا مقصد حاصل کر سکے. اس دو آبجیکٹس کی وجہ سے آپ کو بہت زیادہ اسپینڈنگ کرنے کی ضرورت ہے. ایک تو یہ بات. دوسری بات یہ ہے کہ ایسٹیمیٹس کے مطابق اگر آپ کو 2022 سے 2023 سے آگے امریکہ کی جو پوٹینشیل گروتھ ریٹ ہے اس کے ساتھ ملنا ہے, یعنی کہ گروتھ پاتھ جو ہے اس کو آگے اس طرح بڑھانا ہے کہ وہ 2023 میں کم از کم اس مقام تک پہنچ جائے جہاں پر اگر کرونا وائرس نہ ہوتا تو اس وقت امریکہ کی اکانومی ہوتی, تو پھر آپ کو یہ اسپینڈنگ کرنی ضروری ہے. میرا کہنے کا مطلب یہ ہے کہ یہ اسپینڈنگ ایکسیسو نہیں, کیونکہ یہ اسپینڈنگ بڑی شارٹ ٹرم پیریڈ کے لیے ہے, صرف ایک سال یا سوا سال کے لیے ہے, تو پھر اس کی وجہ سے جو امپیکٹ ہوگا وہ امیڈیٹ ہوگا. اور امید یہ کی جاتی ہے کہ ایکسپینشن جو ہوگی وہ 2021 اور 2022 میں ہوگی, اس کے بعد اسٹیبلائز کرنا شروع کر دے گی اور 2023 2024 میں وہ نارمل لیول پہ آ جائے گی. تو جس کا مطلب ہے کہ ایکسپینشنری اثرات اتنے نہیں ہوں گے جتنے کہ لوگ ایکسپیکٹ کرتے ہیں, نمبر ایک تو بات یہ. نمبر دو بات یہ ہے کہ ایکسپینشنری اثرات کو کنٹرول کرنا آسان ہوتا ہے, ان امپلائمنٹ کو کنٹرول کرنا اتنا آسان نہیں ہوتا. اس لیے ہمیشہ یہ کیا جاتا ہے کہ اگر آپ نے مانیٹری جو میکرو اکنامک پالیسی آپ فالو کر رہے ہیں وہ اس طریقے سے ہو کہ وہ ان امپلائمنٹ کو کم کر دے, کیونکہ انفلیشن کو کنٹرول کرنا اتنا مشکل نہیں ہے خاص طور پہ امریکہ جیسی اکانومی کے لیے. اس کے ساتھ ساتھ تیسری چیز میں نے عرض کی وجہ تھی کہ تمام دنیا میں ایسے ہو رہا ہے, چونکہ تمام دنیا میں تمام ممالک یہ کر رہے ہیں تو اس لیے ان کی ریلیٹو پوزیشن اسٹیبل رہتی ہے اور ایک ہی قسم کی رہتی ہے. ایسی کنڈیشن میں اکانومی کوئی امریکن اکانومی جو اور اکانومی ہے وہ ڈیسٹیبلائز نہیں ہوتی اور وہ دوسروں کے مقابلے میں کمزور نہیں. یہ جو پالیسی اسٹیپس لیے جا رہے ہیں درست ہیں, غلط نہیں.
بہت شکریہ. اور ظفر بخاری صاحب, آپ سے میں یہ پوچھوں گی کہ آپ ظاہر ہے کہ یہاں امریکہ میں پڑھاتے ہیں شکاگو میں, لیکن چار کانٹیننٹ جو ہیں ان میں آپ جاتے ہیں, کئی دفعہ آپ جاتے ہیں وہاں یونیورسٹیز میں پڑھاتے ہیں اور ریسرچ کا کام بھی کرتے ہیں, تو آپ مجھے یہ بتائیے کہ آپ اس میں بہت یقین رکھتے ہیں کہ سیاسی گورننس اور معیشت کا چولی دامن کا ساتھ ہے, تو یہ کس حد تک یہ جو پیکیج ہے اور جو اقدامات ہمیں بالکل ابتدائی نظر آتے ہیں نئی حکومت کے, یہ آپ کو خاطر خواہ محسوس ہوتے ہیں؟
دیکھیں, امریکن اکانومی کا جو ایک سب سے بہترین فیکٹر ہے جو کہ میں سمجھتا ہوں کہ دنیا میں بہت سارے کنٹریز نے, خاص طور پہ یورپین کنٹریز نے اس کو فالو کرنے کی کوشش بھی کی ہے, کہ انہوں نے جو بیسک ہیومن نیسیسٹیز ہیں انسان کی, جو کہ روز مرہ کی زندگی کی ضروریات کی چیزیں ہوتی ہیں, ایک تو ان کی مینوفیکچرنگ کو انہوں نے لوکلائز کر دیا ہے, خاص طور پہ جس میں دو ایلیمنٹ ایسے ہیں, فوڈ اور فارماسیوٹیکلس. اور تو خاص طور پہ فوڈ پروسیسنگ کو لوکلائز کرنے سے یہ ہوا ہے کہ آپ یہ دیکھیں کہ امریکن اکانومی جو ہے باوجود اس قدر کرائسز آنے کے باوجود بھی, خاص طور پہ یہ انڈسٹری فوڈ میں جو ہے لوگوں کو گروسری سٹور پہ بائنگ کرنے میں کسی قسم کی کوئی ڈفیکلٹی نہیں ہوئی, اس کی مینوفیکچرنگ انڈسٹری چلتی رہی ہے. اس میں کوئی شک نہیں ہے کہ فوڈ کی جو سروس انڈسٹری تھی جس کو کہ ہم ریسٹورینٹس کہتے ہیں, وہاں پر یقیناً اس کا جو ہے امپیکٹ ہوا ہے. اس کے ساتھ ساتھ یہ ہے کہ جو امریکہ میں ان امپلائمنٹ ہوئی تھی تو اس کو کافی حد تک انہوں نے کور کرنے کی کوشش کی تھی پچھلے اسٹیمولس پیکج کے ساتھ, اور جو کنٹینیوشن تھی خاص طور پہ ان امپلائمنٹ چیکس کی, تو اس کی وجہ سے یہ ہے کہ جو بیسک ہیومن نیسیسٹیز کی جتنی بھی امریکہ انڈسٹریز ہیں وہ سب کے ساتھ اسی طریقے سے رن کرتی رہی ہے. یہ ایک ایسا فیکٹر ہے جو کہ ان کی گورننس کے ساتھ کنیکٹڈ ہے. چائنا نے خاص طور پہ, میں سمجھتا ہوں کہ لیٹسٹ اگر ہم پچھلے پاسٹ میں دیکھیں 30-40 ایئرس کے اسپین کے اوپر, تو چائنا نے اس ماڈل کو فالو کیا ہے. ایکچولی کہ چائنا نے بھی 1978 کے بعد جب انہوں نے اپنے ہاں امریکن اسٹائل کے اوپر جا کے 47,000 میونسپل گورنمنٹس بنائی, تو انہوں نے اکنامی کو بالکل ڈیسینٹرلائز کر دیا. تو وہ ایک ایسی چیز تھی جو کہ کنیکٹ کرتی ہے آپ کی گورننس کو اور اکنامک ڈیولپمنٹ کو. چائنا میں اب انہوں نے یہ کیا کہ انہوں نے ہر چائنیز میئر کو انہوں نے امپاور کر دیا کہ وہ اپنے اپنے شہروں میں, چاہے وہ چھوٹے شہر ہوں یا بڑے شہر ہوں, وہاں پر وہ لوگوں کے لیے جو ہے نا جو بیسک نیسیسٹیز ہیں انسان کی, خاص طور پہ فوڈ کے اوپر ان کا زیادہ فوکس رہا, فوڈ اور ہیلتھ فارماسیوٹیکل انڈسٹریز کے اوپر. تو اس کو یہ جو امریکن ماڈل ہے, اس ماڈل کی وجہ سے امریکن اکانومی کی ایک جو سب سے خوبصورت چیز ہے وہ یہی ہے کہ چاہے دنیا میں وار ہو رہی ہو یا یہ پینڈیمک آیا تھا, اس کی وجہ سے جو ان کی جو بیسک ہیومن انڈسٹریز کا جو انفراسٹرکچر ہے وہ اتنا افیکٹڈ نہیں ہوتا, اس لیے کہ اس سے وہ چلتی رہتی ہے. اسی طریقے سے جب ہم اس کو نمبر سے اگر ہم دیکھتے ہیں تو ابھی بھی تقریباً کوئی کلوز ٹو سمجھیں کہ رف فگر ہے کہ 11 ملین کے قریب جو ہے لوگ وہ ان ایمپلائڈ ہے, تو اس کی وجہ سے ان کا ان ایمپلائمنٹ ریٹ جو ہے وہ 6% بنتا ہے. اب صرف اس میں مین چیز جو دیکھنے کی ہوگی وہ یہ ہوگی کہ تمام اسٹیٹس چونکہ اپنی اپنی انڈیپینڈنٹلی ڈیسیزن لیں گی کہ یہ کس طریقے سے اکانومی کو آہستہ آہستہ کھولیں گے. تو میں یہ سمجھتا ہوں کہ اسٹیمولس پیکج آنے سے جو ایک سب سے بڑا جو یہ فرق پڑے گا وہ فرق پڑے گا یقیناً کہ جو سروس انڈسٹریز تھیں, خاص طور پہ ہوٹل ہے, تھیٹر ہے, ایئرپورٹس ہیں, تو یہ اکانومی سلولی اینڈ گریجولی ڈیفینیٹلی کھل جائے گی. اور اس کے بعد چونکہ اسٹیٹ جو ہے امریکن اکانومی کی اوور آل اگر ہم دیکھیں تو یہ میچور اکانومیز میں آتی ہے, تو ان کے ہاں جا کے خاص طور پہ عام آدمی کی زندگی کے اوپر, چیزیں خریدنے کے اوپر وہ اتنا گہرا امپیکٹ نہیں ہوتا جتنا گہرا امپیکٹ یہ ابھی دیکھیں گے چھوٹے چھوٹے ملکوں میں ہوتا ہے, افریقہ کے, ساؤتھ امریکہ کے, یا جیسا انڈیا میں ہوا, پاکستان میں ہوا. اس کے برعکس آپ یہ دیکھیں کہ امریکہ نے زیادہ بیٹر ان کے ہاں یہ کنٹرول میکانزم رہا ہے کووڈ کے باوجود بھی اس اکانومی کو, اور خاص طور پہ جو ان کا ایک ڈیسنٹرلائز فیکٹر ہے کہ ہر شہر میں انہوں نے آپ دیکھیں کہ خاص طور پہ جو ریلیٹڈ ہے ایگریکلچر کو انہوں نے جس طریقے سے کنیکٹ کیا ہے انڈسٹری کے ساتھ.
آپ کی رائے ہمارے لیے بہت اہم ہے. فیڈ بیک دینے کے لیے فالو کیجیے ہمارے سوشل میڈیا اکاؤنٹس, ٹویٹر اور انسٹاگرام پر ہمارا ہینڈل ہے @urduvoa.
عادل یہ بتائیے مجھے کہ ظاہر ہے کہ اس وقت سب سے بڑی جو ضرورت ہے وہ کووڈ 19 کو ختم کرنا ہے, اور یہ اس پیکج میں بہت سی چیزیں ویکسین کے لیے, اس کی مزید تیاری کے لیے, لوگوں تک پہنچانے کے لیے رکھی گئی ہیں, اربوں ڈالر ہیں اس کے لیے. اور اس میں اس بات کی بھی کوشش کی گئی ہے کہ ویکسین ان کمیونٹیز تک پہنچائی جائے جو کہ انڈر سروڈ ہیں. تو تھوڑا سا آپ اس بارے میں بتائیے کس حد تک کووڈ سے متعلق جو ضروریات ہیں ان سے عہدا برا ہوا گیا ہے.
دیکھیے کوشش تو یقیناً کی گئی ہے, ویکسین کے حوالے سے بھی کی گئی ہے اور جنرل ہیلتھ کیئر کے حوالے سے بھی کی گئی ہے اور امپلائمنٹ کے حوالے سے بھی کی گئی ہے. مثلاً اس میں جو ہے کئی پروویژنس ہیں جہاں جو اسٹیمولس ہے وہ آپ کو بحیثیت کنزیومر ڈائریکٹ ایک تو چیک آئے گا, اس کے علاوہ جو ہے وہ آپ کے کئی اداروں کو سپورٹ دی جائے گی تاکہ وہ جو ہے لوگوں کو فائر نہ کریں, اور اس میں خصوصاً جو بڑے ادارے ہیں. سو یقیناً یہ جو ہے یہ ایک اہم اس کا پہلو ہے. ساتھ میں برقی صاحب نے ایک بڑی اہم بات کی تھی کہ یہ جو اسٹیمولس ہے پچھلے اسٹیمولس سے فرق کیسے ہے, اور سب سے بڑا فرق یہ ہے کہ یہ اسٹیمولس کرائسس کے دوران اکانومی کو ٹینک ہونے سے بچانے کے لیے, ایز اپوز ٹو جو کچھ دوسرے ریسنٹ اسٹیمولس تھے وچ واز اکانومی کو ریوائو کرنے کے لیے. نہ صرف انہوں نے 1930 کا ذکر کیا جو کہ سب سے مشہور کینزین اکنامکس کا ایک ایگزامپل ہے, لیکن ہم اگر قریب میں بھی دیکھیں تو اوباما صاحب جب صدر تھے تو تب بھی ایک اسٹیمولس پیکج آیا جب اکانومی جو تھی وہ فالٹر کر رہی تھی, اور اس کا پہلو جو تھا وہ زیادہ اسپینڈنگ پہ تھا, میننگ کہ آپ یہ 1930s کی تھا کہ آپ پیسہ لیں اور سڑکیں بنائیں, یا اوباما صاحب کے زمانے میں پیسہ لیں اور جو اسکولز ہیں ان کو اپ گریڈ کریں, یا یہ جو ٹیسلا کمپنی ہے یہ اسٹیمولس سے نکلی تھی کہ انہوں نے کہا کہ کچھ قسم کی ٹیکنالوجیز ہیں جن کے لیے ہم ایک بہت بڑی سبسڈی دیں گے یا ٹیکس بریک دیں گے, یا جو لوگوں نے بہت سے لوگوں نے آپ نے دیکھا امریکہ میں سولر پینل لگائے, کیونکہ ایک بہت سی بریکس جو ہیں اس اسٹیمولس پیکج کے حساب سے آئیں, جس کا مقصد یہ تھا کہ یا کسی طرح شاک ٹریٹمنٹ دے کے الیکٹرک شاک جس کا ہوتا ہے ہارٹ اٹیک کے وقت وہ دو تاکہ اکانومی جو ہے ریوائو کرے. یہ مسئلہ فرق یہ جو ہے کرائسس کے دوران ہے, اور اس کا بیسک پہلو یہ ہے کہ ایک تو کرونا سے نکلا جائے لیکن کم از کم وہ ٹینک نہ ہو. دوسری بات اس میں یاد رکھنے والی یہ کہ یہ پہلا اسٹیمولس نہیں ہے کرونا کا, رائٹ, اس سے پہلے بھی دو جو تھے جن کا مطلب یہ ہے کہ جو ٹوٹل کاسٹ آف اسٹیمولا ہے وہ اب تقریباً 4 trillion ہے. تو ایک سوال یہ ہے, خیر میں ہم سب اگری کرتے ہیں کہ اسٹیمولس از گڈ, اٹ از نیڈیڈ, یہ دنیا کی سب سے بڑی اکانومی ہے, اٹ کین مینٹین دس, لیکن 4 trillion پھر بھی 4 trillion ہوتا, میں نے تو کبھی نہیں دیکھا, آپ نے شاید دیکھا ہو. سو اس کا لانگ ٹرم پہ امریکن اکانومی پہ کیا فرق پڑے گا وہ بھی دیکھنا ہے. آخری بات کی اگر اجازت ہو وہ یہ کہ اس وقت یہ کرائسس بھی مختلف قسم کا ہے. ہم نے یہ دیکھا کہ یہ کرائسس جو ہے یہ مختلف لوگوں کو بڑی مختلف ٹریٹ کرتا ہے, آپ کا یا میرا جو ہے ہمارا جو ہے ہمیں ابھی بھی تنخواہ دیتا ہے اور ہم اپنا سارا کام جو ہے وہ زوم پہ یا انٹرنیٹ پہ کرتے ہیں. دیر آر ادر پیپل جہاں ان کی جو امپلائمنٹ ختم ہوئی ہے وہ بہت زیادہ ہو رہی ہے. سو فار مینی امیریکنز ایک سیونگ اپرچونیٹی ہے, کیونکہ ہماری جو انکم ہے وہ وہی رہی ہے, ہماری ابلٹی ٹو اسپینڈ کم ہوگی. میں کہیں ٹریول نہیں کر سکتا, میں باہر جا کے ریسٹورینٹ پہ کھانا نہیں کھا سکتا, میں ڈزنی لینڈ بچے نہیں جا سکتا. اینڈ اس کی وجہ سے آپ دیکھ رہے ہیں کہ آپ کی اسٹاک مارکیٹ بھی بڑھ رہی ہے بیکاز ایک اسپینڈنگ ایبلٹی زیادہ آ گئی. سو یہ وہ سوال ہیں جو میرے خیال میں اس میں اکانومسٹ پوچھ رہے ہیں, ناٹ اس کو کرٹیسائز کرنے کے لیے, بٹ ٹو سی کہ یار یہ جو ایکسپیریمنٹ ہے اس کے نتیجے بڑے فرق ہوں گے. کہ ایک تو اس کا جو صرف میگنیٹیوڈ ہے وہ بہت زیادہ ہے, دوسرا آپ نے اس کرائسس میں دیکھا کہ جو امیر ہے یا اپر کلاس کا ہے اس کے لیے تو یہ کرائسس جو ہے ون فارم رہی. آپ کے جو امیر ترین امریکن ہیں وہ کئی گنا امیر ترین ہو گئے ہیں کیونکہ ہر شخص جو ہے وہ امیزون خرید رہا ہے. آپ نے ان اسٹاک مارکیٹ میں جو میجر کمپنی ہے ان کو بڑھتے ہوئے دیکھا, لیکن دوسری طرف جو آپ کا باٹم ہے اس کے فال ہونے کی آخری بات اس کا انٹرنیشنل ایسپیکٹ ہے وہ یہ کہ کرونا وائلٹ ٹریٹس ایوری ون, وائلٹ افیکٹس ایوری ون, رسپانس جو ہے وہ بہت مختلف ہے. مثلاً چائنیز اکانومی جو اس وقت دنیا کی دوسری اہم ترین اکانومی ہے وہ اس وقت ریوائول کی فیز میں ہے بلکہ واپس گروتھ کی فیز میں آ رہی. سو سوال یہ ہے کہ کیا وہ اس کو لیپ فراگ کر لے گی کہ وائل امریکہ کیونکہ ان کا رسپانس اچھا نہیں رہا کووڈ کا رسپانس صرف کیچ اپ فیز میں ہے, کیا کئی دوسرے ملک جو ہیں وہ لیپ فراگ کر کے جمپ اہیڈ کرتے ہیں. تو اس قسم کے وہ سوال ہیں جو ان سٹیمولائی کی وجہ سے آئندہ کی اکانومی اور آئندہ کی گروتھ پہ اثر انداز ہوں گے, لیکن ایز اے میجر آئی تھنک اٹ واز نیڈیڈ اینڈ آئی تھنک اٹ از ڈوئبل.
شکریہ عادل. اور آپ نے چین کی بات کی, شاید برقی صاحب پہلے عہدے دار تھے جب عالمی بینک نے چین کے لیے ایک ڈپارٹمنٹ الگ سے قائم کیا تھا, تو میرے خیال ہے چین سے متعلق بہت سے سوالوں کے برقی صاحب سب سے اچھے جواب دے سکتے ہیں ہمیں. اور یہ بھی بتائیے برقی صاحب کہ جس طرح چین عہدہ برا ہوا, مطلب سب سے زیادہ پھیلا بھی شروع میں وہاں پر, اس نے اس پر بھی قابو پا لیا, ساتھ ہی اس کی اکانومی بھی ٹھیک ٹھاک رہی, تو اس میں کیا سبق ہے مغربی جمہوریتوں کے لیے؟
ہم نے سٹیمولس وغیرہ کی باتیں کی ہیں, بالکل ساری ٹھیک باتیں ہیں, لیکن ایک چیز پہ ڈسکشن نہیں ہوئی کہ یہ جو کرونا وائرس آیا جیسے اسپریڈ ہوا اس کا امپیکٹ ڈفرینٹ ملکوں پہ ڈفرینٹ اکانومی پہ کیا ہے اس پہ ابھی تک ریسرچ نہیں ہوئی. جب میں دیکھتا ہوں دنیا کی طرف, برازیل کی ایک اپروچ ہے, چائنا کی دوسری ہے, انڈیا کی تیسری ہے, پاکستان نے اور طریقوں سے اس کو ڈیل کیا, اس کے ساتھ امریکنز نے, پتہ نہیں یہ میرے کالیگز نے وہ آرٹیکل پڑھا, اگر نہیں پڑھا تو پڑھنے والا ہے. سدھارتھ مکھرجی نے ایک آرٹیکل لکھا لیٹسٹ ایشو نیو یارکر میں, اس پہ وہ ڈسکرائب کرتا ہے ممبئی کے سلمز کو, اور وہ کہتا ہے کہ پہلے تو جو ڈسکرپشن ہے بہت گرم ہے کہ کیا حالت ہے وہاں, کس طرح لوگ رہتے ہیں, کس طرح کریمپ ہیں, ایک ایک کمرے میں سولہ سولہ لوگ سوتے ہیں, لیکن وہاں کرونا وائرس کا اٹیک اس طرح نہیں ہوا جیسے ہونا چاہیے تھا, کیونکہ یہاں امریکہ میں سوشل ڈسٹینسنگ کی بڑی بات ہے. سدھارتھ مکھرجی کا یہ پوائنٹ ہے کہ ابھی تک اس ایشو پہ ریسرچ نہیں ہوئی, جو گورنمنٹس ریسپونڈ کر رہی ہیں وہ ایک دوسرے کو دیکھ کے ایکشن لے رہی ہیں, لیکن ناٹ نیسسریلی کنسرن ود دا لوکل سچویشن دیٹ دے آر ڈیلنگ ود. ایک بڑا انٹرسٹنگ چیز ہے دیکھنے والی وہ جو انڈیا نے کیا. انڈیا نے ایک دن فیصلہ کیا کہ ہم نے ساری اکانومی کو بند کر دینا ہے. انڈیا کا جو ریلوے سسٹم ہے دنیا سے سب سے بڑا ریلوے سسٹم ہے, گاڑیاں جب چل رہی تھیں وہ راستے میں رک گئیں, لوگوں کو سمجھ نہیں آتی تھی کہ وہ جہاں جا رہے ہیں تو وہ کیسے جائیں گے, تو وہ چالیس چالیس پچاس پچاس میل لوگ پیدل چل کے گئے. انڈیا میں بہت ساری امپلائمنٹ جو ہے بڑے بڑے شہروں میں, ممبئی میں, دلی میں, کلکتہ وغیرہ میں, وہ ان لوگوں کی ہے جو اپنے ولیجز کو چھوڑ کے فیکٹریز میں یا کنسٹرکشن سائٹس پہ کام کرنے کے لیے آتے ہیں. وہ لوگ ڈسپلیس ہو گئے, کہیں جانے کے لیے جگہ نہیں تھی تو سارے وہ سائیکلوں پہ یا گدھے گاڑیوں پہ چل کے واپس گئے. تو انہوں نے یہ ماڈل لاک ڈاؤن کا بورو کیا فرام یورپین کنٹریز, اس کو مس اپلائی کیا اور بہت بہت تکلیف پہنچی لوگوں کو. تو یہ سدھارتھ مکھرجی کا پوائنٹ کہ ہمیں अभी ये जो वबा है अभी भी है, गई नहीं है, वैक्सीन आ रही है, लेकिन उससे कुछ फर्क पड़ेगा, उसको समझना चाहिए कि सोशल इम्पैक्ट क्या है और जो नेगेटिव एस्पेक्ट्स हैं उस सोशल इम्पैक्ट के, उनको डील करना चाहिए। मेरा ख्याल है ये जो बाइडेन का है पैकेज, उसमें इन चीजों को समझा गया है। अब हम जो लोग यहाँ रहते हैं, हेयर कट के लिए नहीं जा सकते, ग्रोसरीज कम कर दी हैं। एक बड़ी इंटरेस्टिंग स्टोरी थी किसी अखबार में कि अमेजोन कैसे रिएक्ट कर रहा है, तो अमेजोन इज नाउ बाइंग अ लॉट ऑफ स्पेस इन मैनहट्टन इन ऑर्डर टू क्रिएट स्टोर्स। तो बहुत मुख्तलिफ चीजों, मुख्तलिफ डिवेलपमेंट्स हो रही है बिकॉज ऑफ कोरोना वायरस, उसको समझने की बहुत जरूरी है। मेरा ख्याल है कि इमरान खान ने जो पाकिस्तान में किया ये ठीक किया कि इसका जो रिस्पांस है डिसेंट्रलाइज होना चाहिए। लोग समझते हैं, लोकल गवर्नमेंट्स को ज्यादा पता है कि क्या हालत वहां हो रही है। तो ये अभी ना वबा खत्म हुई और ना ही ये स्टिमुलस आखिरी स्टिमुलस है, और भी बहुत काम करना पड़ेगा।
शुक्रिया वर्गी साहब। डॉक्टर जुबैर इकबाल से पूछना चाहूंगी, एक तो पहली बात ये कि आप कुछ ऐड करना चाहें जो भी वर्गी साहब ने कहा, और इसके अलावा मैं आपसे ये पूछना चाहूंगी कि इसमें जो कुछ तब्दीलियां आई हैं, यानी एक तो ये कि सतह जो है कम कर दी गई है, $1400 जिन लोगों को दिए जाएंगे वो फैमिली के लिए और फर्द के लिए दोनों के लिए उसको कम कर दिया गया है, तो बहुत से लोगों को तकरीबन शायद 1200 मिलियन लोग हैं जिन्हें इस ये चेक नहीं मिलेंगे। तो आपको क्या लगता है कि इसका क्या असर पड़ेगा राय आमा पर, और अमरीका में किस हद तक काबिल कबूल है ये बात?
देखिए, ये दो इशू जो है बड़े अहम है, इसको बाकी साहब ने भी फरमाया, उससे पहले आदिल नजर ने भी फरमाया कि इंस्टेबिलिटी जो फैली है उसकी बेसिक जो कॉन्सिक्वेंस नजर आ रहा है वो इनइक्वालिटी का है, और इस इनइक्वालिटी को हैंडल करने के लिए मुल्कों ने डिफरेंट किस्म के तरीके अख्तियार किए। अमरीका में जो तरीका अख्तियार करने की कोशिश की गई थी वो यही थी कि गरीब लोगों को ज्यादा फंडिंग दी जाए, उनको बेसिकली फ्री चेक्स दिए जाए ताकि स्टैंडर्ड लिविंग को कायम रखा जा सके। मुश्किल ये आ जाती है कि एक मार्केट इकोनॉमी में ऐसा करना आसान नहीं होता, क्योंकि ये मालूम नहीं होता कि किस मुकाम तक आप ये कर सकते हैं और कैसे आपको रोकना होगा, और इसको फाइनेंस करने के लिए आपको रिसोर्सेज कहाँ से लानी होगी, ये आसान बात नहीं होती। अब ये कहना दुरुस्त है कि आइडियल कंडीशन में तो जो गरीब जो लोग हैं या जो अनएम्प्लॉयड हो गए हैं उनको एक साल, दो साल, तीन साल, जब तक उनको नौकरी नहीं मिले आप उनको फंडिंग करते रहे, लेकिन ये नहीं हो सकता, ये प्रैक्टिकल नहीं है। और आप जॉब सी ट्रेनिंग भी नहीं कर सकते क्योंकि इतना वक्त ही नहीं है उनको रिट्रेन किया जाए। तो ये चैलेंजेस हमारे साथ रहेंगे और उनको हैंडल करने के लिए लॉन्ग टर्म पॉलिसी इस्तेमाल करना पड़ेगी जिनमें कि नई एम्प्लॉयमेंट अपॉर्चुनिटीज निकलेंगी और उनके लिए नई स्किल्स की जरूरत होगी, और जो वो लोग जो कि रिटायर हो गए हैं या जिनकी नौकरियां खत्म हो गई हैं उनको रिट्रेन करके इन नई नौकरियों के लिए रखा जाए, लेकिन मैं वक्त रहेगा। इन द मीन वाइल ये एक इकोनॉमी और सोसाइटी की जिम्मेदारी बढ़ जाती है तो इस किस्म के इश्यूज को सॉल्व करने के लिए कोई ना कोई तरीके निकालें जो नॉट नेसेसरीली कि वो इकोनॉमिकली करेक्ट होंगे लेकिन सोशली वो करेक्ट होंगे, क्योंकि इनइक्वालिटी जो है वो एक इंस्टेबिलिटी की फाउंडेशन बन जाती है और उसको खत्म करना इनका जरूरी होता है। इसीलिए जरूरी ये होता है कि जहां तक कोरोना वायरस का ताल्लुक है, चाहे नेशनल लेवल पे या यूनिवर्सल लेवल पे, उसको जल्दी से जल्दी खत्म किया जाए। तो इसीलिए ये जो नया $1.9 trillion का जो पैकेज है, मैं इसको बेहतर समझता हूँ क्योंकि इसके अंदर इन दोनों मकासद को हासिल करने की कोशिश की गई है। क्या ऐसा होगा ये तो भी कहना मुश्किल है, लेकिन ये दुरुस्त है कि एक्स्ट्रा फंडिंग जो सप्लाई की जा रही है इसकी बेसिस पे लोगों की इकोनॉमिक कंडीशन को भी ख्याल रखा जाएगा और जो कोरोना वायरस की प्रॉब्लम उसको भी हैंडल करने की कोशिश की जाएगी। ये बहुत जरूरी था, आप एक चीज हैंडल नहीं कर सकते और दूसरी को छोड़ देने के आप इस काबिल नहीं है कि अगर आपने साइमल्टेनियस से कोरोना प्रॉब्लम सॉल्व ना किया तो फिर आप मुश्किल में रहेंगे। अब बात दरअसल ये आ जाती है कि आइंदा क्या होगा, एक साल के लिए तो ये ठीक है, उसके बाद क्या होगा, क्या प्राइवेट सेक्टर रिकवर कर जाएगा, वो इस मुकाम तक पहुंच जाए कि आपसे प्रॉब्लम जो है वो सॉल्व कर सके। इसमें यूनिवर्सल ट्रूथ ये कि देखिए ये जो प्रॉब्लम्स है इनको आप ग्लोबली ही सॉल्व कर सकते हैं, आप नेशनली नहीं सॉल्व करते। अगर आप नेशनली सॉल्व करते हैं तो ग्लोबल प्रॉब्लम्स रहती हैं और ग्लोबल प्रॉब्लम्स आपके ऊपर इम्पैक्ट करती रहेगी। तो ये प्रॉब्लम ग्लोबल है, इसको ग्लोबल सॉल्व करना जरूरी है। नेशनल लेवल पे एक्शन लेना ठीक है, लेकिन जब तक आप ग्लोबल इकोनॉमी या ग्लोबल सोसाइटी के मुताबिक नहीं सोचेंगे, आप कभी भी ड्यूरेबल सोल्यूशन पैदा नहीं कर सकेंगे।
शुक्रिया डॉक्टर साहब। और डॉक्टर जफर बुखारी, ये जो बात की डॉक्टर जुबैर इकबाल ने कि अब आगे क्या होगा, एक तो ये, और दूसरे ये कि जब हम ग्लोबल इकोनॉमी की बात करते हैं तो मैं चाहूंगी कि थोड़ा सा आप इंडिया और चीन के हवाले से, क्योंकि आपने जैसा कि कहा कि ये दोनों का मॉडल अमेरिका है, तो फिर इतना फर्क क्यों रहा इनके रद्द अमल में? और दूसरी बात ये कि आम आदमी तक किस हद तक इन मुल्कों के बेनिफिट पहुंचे हैं, जो भी इन्होंने इसके दौरान इकदाम किए इक्तिसादी बेहतरी के लिए, उसके फवायद आम आदमी को किस हद तक मिले, खासतौर पर यहाँ अमरीका में?
देखिए, इसमें जब आप बात करते हैं ना इंडिया और चाइना के हिसाब से, तो इसमें कोई शक नहीं कि दुनिया की बेशतर इकोनॉमीज जो है वो इस मॉडल को फॉलो करना चाहते हैं। क्योंकि एक चीज जो कि अमेरिकन्स ने या यूरोपियंस ने जो क्रिएट की है वो ये है कि उनकी जो इकोनॉमी का सबसे जो कोर एलिमेंट है वो ये है कि रहने वाले जो इन मुल्कों में लोग हैं उनकी जरूरियात जिंदगी पूरी होती रहे। मतलब यहाँ आपने किसी भी शहर में आपने फूड की शॉर्टेज नहीं देखी, तो इसी तरीके से मीट की सप्लाई, ये तमाम चीजें, ट्रांसपोर्टेशन जो इससे रिलेटेड है वो सब एक्टिव रही है। बल्कि आप ये देखें कि इस इरा में पिछले एक साल के अंदर जो हाउसिंग मार्केट है यूएस की वो भी काफी ग्रो की है, जो कि वो घर जो कि अंडर हाफ मिलियन डॉलर्स तक की हाउसिंग मार्केट थी। हाँ, कमर्शियल रियल एस्टेट पे फर्क पड़ा। तो जब हम इसको इंटरनेशनल लेवल पे लेके जाते हैं तो इंटरनेशनल लेवल पे ये है कि दुनिया की बेशतर इकोनॉमीज हैं वो तो हम एक विशेष सर्कल में है, पिछले समझे कि बहुत सारी आफ्टर सेकेंड वर्ल्ड वार, चाहे वो अफ्रीकन कंट्रीज हो, चाहे वो पाकिस्तान, इंडिया या ये सब कंट्रीज हों। उसकी वजह यह है कि जब भी हम किसी इकोनॉमी को गेज करते हैं तो उसका ठीक है पैरामीटर आप मैक्रो लेवल पर तो उसका जीडीपी देख लेते हैं, लेकिन जो पर कैपिटल जीडीपी है वो एक इटसेल्फ जो है ना वो एक बहुत बड़ा फैक्टर होता है। अब उसमें जब हम इंडिया और चाइना को अगर हम कंपेयर करते हैं तो इंडिया का पर कैपिटा जीडीपी यकीनन तकरीबन $7,000 था, जो अब कोविड की वजह से शायद 2020 में ये प्रेडिक्शन है शायद वो 6,000 करीब पहुंच जाएगा, वर्सेस चाइना का 20,000 प्लस है पर कैपिटा जीडीपी। और उसकी जो बेसिक रीजन है वो ये है कि गवर्नेंस मॉडल जो चाइना ने अडॉप्ट किया है, अब इसमें जाहिर है कि बल्कि साहब जिसमें मुझसे बेहतर जानते होंगे क्योंकि मेरा तो वहां जाना है, ऐसे हुआ कि मैं बस एक दो हफ्ते के लिए गया हूँ और वहां पे लेक्चर दिया फिर वापस आ गया। लेकिन मैंने जो चाइना में एक चीज जो नोट की वो ये थी कि चाइनीज ने बहुत सारा जो अपना ये मॉडल है गवर्नेंस का, खासतौर पर जो कि डिसेंट्रलाइज लेवल पर है, बहुत सारे जो चाइना के जो सिटीज हैं वो कम्प्लीटली डिसकनेक्टेड है या उनकी कोई डिपेंडेंस नहीं है सेंटर के ऊपर, बीजिंग की तरफ वो नहीं देखते हैं, उनकी अपनी अपनी जो छोटी छोटी सी गवर्नमेंट्स हैं वही उनके लोगों के प्रॉब्लम सॉल्व करती हैं। इंडिया का जो सबसे बड़ा जो इंडिया का सेटबैक है वो ये है कि इंडिया का जो गवर्नेंस मॉडल है, इस गवर्नेंस मॉडल में वाकई इस पूरे कॉन्टिनेंट में, अपना सब कॉन्टिनेंट में कोई भी इकोनॉमिक डेवलपमेंट नहीं की। उसकी वजह से आप ये देखेंगे कि पाकिस्तान की अभी भी पर कैपिटा इकोनॉमी 5,000 टू इन बिटवीन 5,500 यही रही है, जबकि पोटेंशियल यकीनन इन तमाम मुल्कों में उतना ही है जितना चाइना में है। लेकिन इसमें चूंकि पॉलिटिकल गवर्नेंस का एक बहुत बड़ा फैक्टर है इस तमाम में कि जिस किस्म की पॉलिसी जो गवर्नमेंट बनाती है और वो इतनी हाईली सेंट्रलाइज पॉलिसीज होती है कि उसके अंदर आपकी लोकल पार्टिसिपेशन तो हो ही नहीं सकती है। तो ये तमाम मॉडल ऐसे हैं कि जो कि इन तमाम कंट्रीज की इकोनॉमिक ग्रोथ को जो है रोकते हैं। खासतौर पे जहां तक ताल्लुक है अमेरिकन स्टिमुलस पैकेज का, इसमें जो एक सबसे अच्छी चीज होने जा रही है वो ये है कि वो लोग जो कि लेट्स से कि वो उनकी सैलरी भी लेते रहे हैं और उनके पास ये एडिशनल इनकम आ जाती है, तो उससे जो इकोनॉमी जब इनकी खुलेगी, खासतौर पर थिएटर रेस्टोरेंट्स, उसकी वजह से एक नया इकोनॉमिक ग्रोथ क्रिएट होगा। अलबत्त ट्रेवल इंडस्ट्री कैसी है कि जहां पर के ये एक सिचुएशन अब एक दुनिया में नई क्रिएट हो जाएगी कि आप जब भी ट्रेवल करेंगे तो आपके पास कोई ना कोई सर्टिफिकेट होना चाहिए कि आपने वैक्सीनेशन जो है वो करवाई की है। तो इस सिलसिले में बहुत सारे मुल्क ऐसे हैं जिसमें मैं समझता हूँ इंडिया, पाकिस्तान और अफ्रीका के बहुत सारे कंट्रीज ऐसे होंगे जहां पर के तकरीबन पूरी पॉपुलेशन को वैक्सीनेट करना बहुत मुश्किल होगा, लेकिन जब भी लोग ट्रैवल करना चाहेंगे या ट्रैवल शुरू करेंगे तो डेफिनेटली उनको ये वैक्सीनेशन कार्ड्स अपने साथ कैरी करने पड़ेंगे। ये एक ऐसे मल्टी डायमेंशनल फैक्टर्स हैं एक्चुअली। इन तमाम के बावजूद भी मेरा अपना जो ज़ाती ख्याल है वो ये है कि अमेरिकन इकॉनमी जो है वो अगर किसी भी मौके पर किसी भी वजह से अगर उसमें कोई भी हिकअप आता है या किसी वजह से भी अगर उस पर एक डाउनवर्ड ट्रेंड शुरू होता है तो वो फाइनली नेक्स्ट क्वार्टर में या दो तीन क्वार्टर के बाद वो रिकवर कर जाती है। और लास्ट ईयर अगर हम देखें तो सेकंड क्वार्टर अमेरिकन इकॉनमी का नेगेटिव था, उसके मुकाबले पे जब थर्ड क्वार्टर आता है तो वो मोर देन 30% इकोनॉमिक ग्रोथ की तरफ चला जाता है। बाकी रहेगा ये कि इकॉनमी ये उसी अंदाज से बहरहाल क्योंकि मेच्योर इकॉनमी है तो उसी अंदाज से ग्रो करती रहेगी इन कमिंग ईयर्स। अलबत्त ये जरूर है कि जो छोटी छोटे बिजनेसेस को जो इन्होंने पैकेजेस दिए हैं, खासतौर पे एक तो वो पे चेक प्रोटेक्शन का एक पैकेज था और उसके बाद इन्होंने उसमें जो कैश एडवांसेस हैं उसकी वजह से मैं समझता हूँ कि जो अमेरिकन इकोनॉमी का बैकबोन है जो कि 80% एम्प्लॉयमेंट छोटी कंपनियों के थ्रू है तो उन कंपनियों को जो इन्होंने ये फाइनेंशियल पैकेजेस दिए हैं उसकी वजह से अमेरिकन इकोनॉमी तो इस साल 2021 में और मिड 2022 तक डेफिनेटली नॉर्मलाइज हो जाएगी इसके अंदर।
ये वॉइस ऑफ अमेरिका है। आप हमारे प्रोग्राम फेसबुक पर भी बराहे रास्त देख सकते हैं। पता है facebook.com/voaurdu।
जी जरूर जरूर।
एक चीज पे गौर करने की जरूरत है वो ये है कि दुनिया की डेमोग्राफिक सिचुएशन डिफरेंट मुल्कों की डिफरेंट है इस वक्त। अगर आप देखें मीडियन एज ऑफ पॉपुलेशन, मीडियन एज यानी कि 50% बिलो दैट एज एंड 50% अबव दैट एज, चाइना इज अ वेरी रैपिडली एजिंग कंट्री। इनकी मीडियन एज इस वक्त 38.4 ईयर्स है। दुनिया का एवरेज इज 31 ईयर्स, यानी कि चाइनीज आर 24% ओल्डर देन द रेस्ट ऑफ द वर्ल्ड। हमारी जो है मीडियन एज कोई 22-23 है, बहुत यूथ है। जब जुबैर बात कर रहे थे फ्यूचर की, तो फ्यूचर को देखना चाहिए इन द कॉन्टेक्स्ट ऑफ डेमोग्राफिक चेंज। बहुत फर्क है मुल्कों में। जर्मनी, इटली, हंगरी वगैरह ये बड़ी रैपिडली डिक्लाइनिंग पॉपुलेशंस हैं, लेकिन इनको अपना कल्चर और अपने सोशल सिस्टम पे इतना दे आर सो सेंसिटिव अबाउट इट कि इमिग्रेशन नहीं होने देते उसको डील करने के लिए। अब ये बाइडेन ने कहा कि मैं तो आई एम प्रो इमिग्रेशन, समझता है आई सपोज कि जब तक यंगर लोग बाहर से नहीं आएंगे ये जो वेस्टर्न इकोनॉमीज हैं इनका अल्टीमेटली बड़ा गर्क हो जाएगा, क्योंकि यूथ प्रोड्यूसेस डायनेमिज्म एंड दे आर नॉट यंग पॉपुलेशंस एनीमोर। चाइनीज ये समझते हैं। मेरी एक बड़ी लंबी गुफ्तगू हुई चाइनीज एम्बेसडर के साथ, तो उन्होंने कहा कि ही हर्ड मी स्पीक अबाउट चाइना समवेयर, तो वो कहने लगा कि आपने ये वन चाइल्ड पॉलिसी के बारे में कहा कि ये बड़ा डिजास्ट्रस पॉलिसी थी। तो हमें अब जाके रियलाइजेशन हुई कि कितनी गलती हमने की कि इसको फर्टिलिटी रेट को इतना कम किया थ्रू गवर्नमेंट डिक्टेट। तो फ्यूचर के बारे में डेमोग्राफी नीड टू बी फैक्टर्ड इन, और ये जो कोरोना वायरस ने किया वो ये है कि सम ऑफ द चेंजेस दैट वर अकरिंग हैव बीन स्पीडेड अप।
शुक्रिया बल्कि साहब। डेमोग्राफी की बात हुई तो आदिल, कंक्लूड करने के लिए मैं आपसे, जुबैर साहब से और बुखारी साहब से भी ये सवाल पूछूंगी कि अब हम आप सबका ही जो है पस मंजर जो है पाकिस्तान से आप लोगों का ताल्लुक है, तो इसमें पाकिस्तान को भी शामिल रखिए, तो ये बताइए कि आइंदा एक बरस में मईशत के लिहाज से और कोरोना वायरस के फैलाव के लिहाज से और फिर वैक्सीन तक एक्सेस के लिहाज से आप कहाँ देखते हैं दुनिया को?
शनाज, ये सारी की सारी बातें बड़ी मुख्तसर भी करनी है, आपने इतने बड़े सवाल फेंक दिए। देखिए मेरा ख्याल ये है कि यहाँ तक तो स्टिमुलस का ताल्लुक है। स्टिमुलस वाज अ गुड आइडिया, स्टिमुलस इज अ इम्पोर्टेंट आइडिया। मुझे इस वक्त याद नहीं किसने कहा, लेकिन जिसने भी कहा दुरुस्त कहा, कि ये आखिरी स्टिमुलस शायद ना अमरीका को शायद और स्टिमुलस की जरूरत हो, चाहे वो कोरोना के दौरान हो या कोरोना के बाद रिकंस्ट्रक्शन हो। इस वक्त मेरे ख्याल में इकोनॉमिक सोच यही है कि जो
اسٹیمولس کا اکنامک امپیکٹ پڑے گا دنیا پہ وہ ہسٹورک نیچر کا ہوگا, اور ہسٹورک نیچر کا مطلب یہ کہ اس لیول کا ہوگا جو شاید پہلی جنگ عظیم کے بعد یا پچھلی سینچری کے شروع میں تھا, جہاں جس کا مطلب یہ کہ ٹرانسفارمیٹو ہوگا, یہ ایک بلپ نہیں ہے کہ ایک چھوٹا سا چینج ہے جس کو آپ نے مینج کر لیا. اور اس کا تعلق صرف کرونا سے نہیں ہے, اس کا تعلق صرف اسٹیمولس سے نہیں ہے, اس کا تعلق ان دوسری تبدیلیوں سے ہے جو اس کی وجہ سے آئیں گی. مثلاً یہ کہ آفس کا کیا ہوگا, کیا آپ اس کے بعد دفتر جائیں گی یا جس طرح آپ اس وقت گھر پہ کام کر رہی ہیں اس پہ اس طرح کریں گی, اس قسم کی جو چینجز ہیں. ایئر ٹریول کا ذکر کیا گیا, اس کا کیا ہوگا, یونیورسٹیز کالجز اسکولس کی کیا صورتحال ہوگی, مینوفیکچرنگ جو ہے کیا وہ واپس لوکل ہو جائے گی. آپ کو اگر یاد ہو پچھلے سال کرونا کے فوراً بعد ایک بہت گفتگو یہ تھی کہ یار ہم نے غلطی کی, یہ جو سپلائی چین دور دور ہو, کیا وی ول ریورٹ بیک فرام اٹ, یہ کہنا کہ کیا ہوگا وی ڈو ناٹ. لیکن میرے خیال میں یہ کہنا طے ہے کہ یہ اکنامک ٹرانسفارمیشن ہے, یہ ایک کرائسس بلپ نہیں ہے کہ جس کو ہم مینج کر لیں گے, اور جب بھی ٹرانسفارمیشن ہوگی اس میں ونرز اور لوزرز ہوگی. اگر کوئی میرا اختلاف تو نہیں, میرے خیال میں میری رائے تھوڑی سی مختلف ہے. میرے خیال میں امریکہ کے لیے ریباؤنڈ کرنا اتنا آسان نہیں ہوگا. اس کی کچھ وجوہات یہ ہے کہ امریکہ آلریڈی ویسی بڑی پاور نہیں تھی جیسے کم از کم 20 سال پہلے ہو, اور دوسری وجہ یہ ہے کہ چین جو ہے وہ نہ صرف ایک ابھرتی ہوئی طاقت ہے, اب وہ ایک میجر پاور ہے, وہ ایک گریٹ پاور ہے, اینڈ ان مینی ویز اس کے پاس اس کرائسس سے ڈیل کرنے کی میڈیکلی بھی اور اکنامکلی بھی ان کی پرفارمنس لگتا یہ ہے کہ قدرے بہتر تھی. سوال یہ ہے کہ وہ کیا کتنا کیچ اپ کر سکیں گے, اور خصوصاً جو پچھلے سال میرے خیال میں امریکہ نے کوتاہیاں کی ہیں ڈیزیز کو مینج کرنے کی, ان کی ہمیں کیا قیمت دیکھنی ہوگی. لیکن جب یہ ختم ہوگا تو سوال جو ہوں گے یہ ہوں گے کہ یار ہمارے ہیلتھ سسٹم جو کہاں گیا, دنیا کی سب سے بڑی طاقت نے کیا کتنا برا ہیلتھ سسٹم دکھایا کہ جب بنگلہ دیش میں ویکسینیشن کی جو ایوریج ہے وہ امریکہ سے دیٹس ناٹ ایگزیکٹلی ٹرو لیکن بہت بہتر اچھی ہے. سو کہنے کا مقصد یہ ہے کہ یہ جو ٹرانسفارمیشن ہوگی اس میں ونرز بھی ہوں گے لوزرز بھی ہوں گے, چاہے امریکہ ہو چاہے پاکستان. The smart money should be on کہ جو اکانومی بن رہی ہے اس میں ہم اپنے آپ کو کیسے بہتر طور پہ پلیس کرتے ہیں.
شکریہ عادل. ڈاکٹر زبیر اقبال آپ اب بتائیے کہ یہ دونوں ہی باتیں, ایک تو بڑی اہم بات جو شاہد ورقی صاحب نے کہی جو آبادی میں عمر کا جو تناسب ہے اس کی تھی, اور امریکہ میں امیگریشن سے گہرا تعلق ہے اس بات کا, تو اب آپ بتائیے کہ آئندہ ایک برس میں آپ کیا دیکھتے ہیں کہ امریکی جو وہی سوال جو میں نے عادل سے کیا, اور عادل کا کہنا ہے کہ یہ تو بہت ہی بڑا سوال ہے لیکن پھر بھی مطلب جو کچھ ہم آج دیکھ سکتے ہیں تھوڑا بہت وہ کیا ہے.
جی ایک ساتھ تو کوئی مشکل نہیں, دونوں جو آبجیکٹیوز ہیں وہ کلیئر کٹ ہیں, تمام دنیا کے ممالک ان کو پہچانتے ہیں, تمام دنیا کے ممالک بڑی حد تک صحیح قسم کی پالیسیز اختیار کر چکے ہیں, کچھ کو ذرا زیادہ کام کرنا چاہیے کچھ کو ذرا کم کام کرنا چاہیے, اور مطلب یہی ہے کہ وہ مقصد پہچانتے ہیں اور یہ بھی جانتے کہ اس کے لیے کیا کرنا چاہیے, کیا وہ اس کرنے کے قابل ہیں کہ نہیں, کس حد تک گلوبل اکانومی اور گلوبل سوسائٹی ان کو ہیلپ کر رہی ہے کہ نہیں, سب سے بڑی بات یہ آ جاتی ہے. اور جو ملکوں کے ڈفرینسز پیدا ہوں گے وہ بیسیکلی اسی بات پہ ہوں گے کہ کس حد تک وہ اپنی انٹرنل فورسز استعمال کر سکتے ہیں اور کس حد تک ایکسٹرنل سپورٹ ان کو حاصل ہے. دیکھیں اصل ایشو جو ہے جو برقی صاحب نے فرمایا وہ یہی ہے کہ لانگر ٹرم میں کیا ہوگا, ایشو یہ آ جاتا ہے کہ گلوبل اکانومی انٹیگریٹڈ تو ضرور ہے لیکن چونکہ یہ لانگر ٹرم کی بیسس پر ایک دوسرے کی مدد کرنے کے قابل نہیں رہے گی, اس لیے نیشنلزم آگے بڑھے گی اور اس کے ساتھ ساتھ اتھارٹیرینزم بھی بڑھے گی, جس کا مطلب یہ ہوگا کہ ملکوں کے اندر پروٹیکشنسٹ قسم کی پالیسیز جو ہیں وہ دوبارہ استعمال ہونے شروع ہو جائیں گی, جس کا مطلب یہ ہے کہ ریسٹرکشنز بڑھیں گی اور دنیا کی ممالک اور اکانومی جو بڑی نزدیک آنی شروع ہو گئی تھی وہ پھر دور ہونا شروع ہو جائیں گی, اور ایسی کنڈیشن ہے کچھ ممالک کو جس میں چین بھی شامل ہے امریکہ بھی شامل ہے یورپین یونین بھی شامل ہے, ان کو کچھ اس قسم کے فیصلے کرنے ہوں گے کہ گلوبل انٹرسٹ کے لیے سامنے رکھتے ہوئے ان کو کیا کرنا چاہیے. اسی لیے گلوبل آرگنائزیشن جو ہیں جن میں انٹرنیشنل آرگنائزیشن ورلڈ بینک ہو گیا, آئی ایم ایف ہو گیا, ایشین ڈیولپمنٹ بینک ہو گیا, یونائٹیڈ نیشنز ہو گیا وغیرہ وغیرہ, ان کی کیا ذمہ داریاں ہوں وہ دوبارہ ریڈیفائن کرنی ضروری ہوگی. میرا کہنے کا مقصد صرف یہ ہے اگلا ایک سال تو بہت آسان ہے, اصل مشکلات جو سامنے آئیں گی وہ اس کے بعد آئیں گی اور ان کی مشکلات بڑی انٹریکٹیبل قسم کی ہوں گی. یا تو ملک اپنے آپ کو ایک دوسرے سے کاٹ لیں گے اور بیسیکلی پروٹیکشنسٹ ہو جائیں گے جیسے کہ فرسٹ رپورٹ کے بعد ہوا تھا, یا وہ کمزور سے کمزور تر ہوتے چلے جائیں گے. جیسے بھی دیکھیے اس وقت گلوبل وزڈم استعمال کرنا بہت ضروری ہوگا اور گلوبل ریسورسز کو ٹھیک طرح سے استعمال کرنا بہت اہم ہوگا.
تو ڈاکٹر ظفر بخاری, اگر اس سے پہلے کہ میں برکی صاحب کے پاس جاؤں کنکلوژن کے لیے, یہی سوال آپ سے بھی ہے اور جو کچھ ایک نقشہ کھینچا ڈاکٹر زبیر نے کہ اگر ملک اس طرح کا رویہ اختیار کرتے ہیں کہ بالکل علیحدہ ہو جاتے ہیں ایک دوسرے سے, تو آپ کو بھی یہ صورتحال نظر آتی؟
ایک جو ریئلٹی ہے وہ یہ ہے کہ دنیا کا کوئی بھی ملک جانا وہ یہ کلیم نہیں کر سکتا ہے کہ وہ اکنامیکلی 100% انڈیپینڈنٹ ہے. یہ ایک ایسا ایرا آ گیا ہے جہاں پر کہ انٹر ڈیپینڈنس کا جو ایلیمنٹ ہے وہ ہمیشہ برقرار رہے گا, اور اس کی سب سے بڑی ایگزامپل ہمیشہ ہم یہ دے سکتے ہیں کہ لاسٹ ایئر یا پچھلے ٹینیور میں جب پریزیڈنٹ ٹرمپ نے ٹیک اوور کیا ہے اور انہوں نے جس طریقے سے چائنا کو اس کے خلاف انہوں نے ایک محاذ بنایا, سب کچھ کیا, تو اس سے امریکن کی جو خاص طور پہ کمپوننٹس کی جو انڈسٹری ہے اس کے اوپر بہت بڑا فرق پڑا تھا. کیونکہ آج بھی یہ ہے کہ امریکا کی بہت بڑی ڈیپینڈنس ہے خاص طور پہ ایک امریکن کنزیومر کے لیے, اور یہ انٹر ڈیپینڈنس جو ہے کنٹریز کی دوسرے کے اوپر یہ کنزیومر کے لیے بہتر ہے. اس کی وجہ یہ ہے کہ میڈ ان چائنا لیپ ٹاپ ایک کنزیومر جب بائی کرتا ہے 500 کا ورسز وہی لیپ ٹاپ اگر میڈ ان یو ایس سے ہوتا تو وہ 4000 کا ہوتا, تو اس سے یہ ہے کہ امریکن کنزیومر کی بائنگ پاور جو ہے وہ بڑی ہے, اور خاص طور پہ ان چیزوں کے اندر جہاں پر کہ ڈے ٹو ڈے ریکوائرمنٹس ہوتی ہیں چیزوں کی. یہ وجہ ہے کہ آپ اپیرل میں دیکھ لیں, کلوتھنگ میں دیکھ لیجیے آپ, یا اور جو دوسری بہت ساری چیزیں ہیں خاص طور پہ ڈالر اسٹور میں بھی اگر آپ جا کے دیکھیں, جس کا کہ بہت بڑا ایک پاپولیشن کا بہت بڑا حصہ جو ہے وہ اس پہ ڈپینڈ کرتا ہے, تو یہ جو کنزیومیبل پروڈکٹس ہیں اس کے اندر مختلف کنٹریز نے, جس میں کہ ایشیا کی بھی کنٹریز ہیں اور اب تو ساؤتھ امریکہ سے بھی بہت ساری چیزیں یہاں پر آتی ہیں, اور اس کی سب سے بڑی وجہ یہ ہے کہ یہاں پر انہوں نے اس کنزیومر کے لیے ایز پیدا کی ہے جس سے کہ امریکن اکانومی کی جو سیونگ کی جو ریشو ہے وہ اس سے بڑھتی ہے خاص طور پہ. البتہ یہ ضرور ہے کہ ایک چیز جو کہ دنیا میں ہمیشہ رہی اور میں سمجھتا ہوں ہمیشہ رہی کہ وہ تھا ٹریڈ ان بیلنس. اب امریکہ کا کو اپنا خود ڈسائڈ کرنا پڑے گا کہ ان کا جو دنیا کے ساتھ اتنا بڑا ہیوج ٹریڈ ان بیلنس ہے اور ان کی اکانومی جو ہے وہ ڈیفیسٹ میں رن کرتی ہے خاص طور پہ انٹرنیشنل ٹریڈ میں, تو اس کو کس طریقے سے ایڈریس کرنا ہے کہ کیا ایسی چیزیں ہیں جو کہ امریکہ دنیا کو سیل کر سکتا ہے. اور میں سمجھتا ہوں کہ انہوں نے مس کیا کہ جو چیز جاپان نے گین کر لی اپنی آٹو انڈسٹری کے ساتھ وہ چیز فورڈ اسکارٹ یا جی ایم گین کر سکتا تھا, لیکن یہ ان لوگوں کا فوکس اس وقت جو تھا امریکن کارپوریٹ اسٹرکچر کا وہ یورپ سے آگے انہوں نے سوچا ہی نہیں تھا. آج سے کوئی تقریباً 40-45 سال پرانی بات ہے یہ, تو الٹیمیٹلی کیا ہوا کہ اس انڈسٹری کو جاپان نے پھر کافی حد تک کیپچر کر لیا تھا. تو امریکہ کے ساتھ بھی ان کی جو اکنامک ڈپینڈنس ہے باہر کے ملکوں کے ساتھ, اب آپ یہ دیکھیں کہ جی ایم کی جو کار بنتی ہے وہ تقریباً اس میں جو کمپوننٹس آتے ہیں باہر سے وہ 27 ڈفرنٹ کنٹریز اس میں پارٹیسپیٹ کرتے ہیں اس کے اندر. تو الٹیمیٹلی یہ ایک ایسا فیکٹر ہے جو کہ دنیا میں جو پروٹیکشنسٹ پالیسی جہاں پر بھی آئیں گی وہاں پر یہ ایلیمنٹ ہمیشہ برقرار رہے گا, لیکن آگے چل کے پھر کنٹریز کی اپنی پالیسیز ہوتی ہیں جو کہ اس کو ڈیولپ کرتی ہے. تو امریکہ کے ریفرنس سے تو میں ہمیشہ کہتا ہوں کہ امریکہ کی جو اکانومی ہے اس کے دو ڈائمینشن ہم لے سکتے ہیں کامن آدمی کے لیے. ایک ڈائمینشن تو وہی ہے جو کہ ہم کہتے ہیں ان کی ڈومیسٹک جو ان کی اکانومی ہے, ڈومیسٹک اکانومی میں کسی حد تک ان کی یہاں نو ڈاؤٹ کہ اپ اینڈ ڈاؤن آتے ہیں, لیکن کافی حد تک یہ اسٹیبل اکانومی ہے جہاں پر کہ ہر آدمی جو ہے وہ اس کو ایک بیسک اپنی زندگی کی ضروریات پوری کرنے کی نیند مل جاتی ہے. دوسرا فیکٹر جو امریکن اکانومی کا ہے وہ ہے ان کا ٹریڈ امبیلنس, اور وہ ایک ایسا فیکٹر ہے کہ جہاں پر کہ اگر یہ اپنی ایکسپورٹس بڑھاتے ہیں تو جتنی امریکہ کی ایکسپورٹس بڑھیں گی اسی حساب سے ہی امریکہ کا جی ڈی پی جی این پی اور ان کی جو امپلائمنٹ ہے وہ ان کی انکریز ہوتی ہے. پاکستان کے ریفرنس سے آپ نے جو کوشچن کیا تھا اس میں صرف میں ایک چھوٹا سا 30 سیکنڈ کا وہ کروں گا. پاکستان کا جب تک آپ پورا گورننس کا انفراسٹرکچر چینج نہیں کریں گے اس وقت تک پاکستان کبھی ڈیولپ نہیں کر سکتا چاہے آپ کوئی بھی چیز لے آئیے. اس کی وجہ یہ ہے کہ یہ جو ہمارے یہاں 1858 کی برٹش اکانومی ہے اس میں ہی سب سے بڑی یہ رکاوٹ ہے ब्यूरोक्रेसी और जो पॉलिटिकल इंफ्रास्ट्रक्चर है पाकिस्तान का, की डेवलप नहीं होता है। वरना पाकिस्तान स्ट्रेटेजिकली अगर हम देखें तो हमारे पास सेंट्रल एशिया से लेके और अब जो चाइना ये बना रहा है ग्वादर तक, ये रूट हमारे यहाँ हमेशा एग्जिस्ट किया है, जबकि इंडिया के पास ये चीज नहीं थी रोड राउट का। उन्होंने तो अपना ज्यादातर उन्होंने अपना सी का राउट यूज किया।
बल्कि साहब आपसे आखिर में कहूंगी कि अगर जो भी गुफ्तगू हुई अगर आप उसको कंक्लूड करें, और चलिए मैं सालों को थोड़ा एक साल से बढ़ा देती हूँ, ये बताइए कि जो बाइडेन के लिए आइंदा चार साल कितने दुश्वार होंगे, क्योंकि उन्होंने एक बहुत ही दुश्वार वक्त में उदा संभाला है अपना।
मैं तो बहुत ऑप्टिमिस्ट हूँ। मेरा ख्याल है कि ग्लोबल इकोनॉमी, अमेरिकन इकोनॉमी, पाकिस्तानी इकोनॉमी, दे आर ऑल टर्निंग अराउंड। ग्रोथ बढ़ेगी, स्ट्रक्चर्स में फर्क आएगा, जो फ्यूचर डिमांड्स हैं वो मुख्तलिफ सेक्टर्स में से आएंगी। कुछ लोगों ने पहले कहा ग्लोबलाइजेशन के बारे में, इंटरडिपेंडेंस के बारे में, इन चीजों को बिल्कुल मद्देनजर रखते हुए फ्यूचर की प्लानिंग करनी चाहिए। चाइना की बात हो रही थी, चाइना इज द लार्जेस्ट मैन्युफैक्चरर ऑफ एप्पल प्रोडक्ट्स। डिजाइन होता है सिएटल में और उसके कंपोनेंट्स 15 मुल्कों से आते हैं चाइना में। मैंने वो फैक्ट्री देखी जहां ये असेंबल होती है। तो पाकिस्तान हैज नॉट पार्टिसिपेटेड इन द ग्लोबल सिस्टम टू द एक्सटेंट इट नीड्स टू। जब तक ये हम नहीं करेंगे जो पॉजिटिव चीजें कही जा रही थी, पाकिस्तान की कनेक्टिविटी सेंट्रल एशिया के साथ, चाइना के साथ, उसको अटेन करने के लिए ये जरूरी है कि हम अपने इंडस्ट्रीज को उन चीजों की तरफ लेके जाएं जहां हमें एडवांटेज है। तो मैं आई वॉन्ट टू कम बैक टू डेमोग्राफी अगेन। चाइनीज मुझे कहते हैं कि इनको अब टेक्निकल लोगों की जरूरत है। तो मैंने पाकिस्तानी ऑफिशियल्स को कहा कि आप चाइना के साथ मिलके टेक्नोलॉजिकल डेवलपमेंट पे क्यों नहीं जोर देते। दुनिया बहुत रैपिडली बदल रही है कोरोना वायरस की वजह से, चेंज इज बिकमिंग इवन मोर रैपिड। उसको समझने की बड़ी जरूरत है, लेकिन अंडर प्ले हमें नहीं करना चाहिए ग्लोबलाइजेशन को, इंटरडिपेंडेंस को, मूवमेंट ऑफ पीपल, ये सब कुछ मद्देनजर रखते हुए। आई थिंक मैं अब नाउ आई एम स्पीकिंग लाइक अ पाकिस्तानी, वी हैव अ गुड फ्यूचर। एक चीज मुझे स्ट्राइक करती है वो ये है कि कुछ ऐसा हुआ है, किताब आई थी वाइड नेशंस फेल, उसके दो ऑथर्स थे, एक इकोनॉमिस्ट था दूसरा पॉलिटिकल साइंटिस्ट था। तो उन्होंने कहा कि ये सिस्टम्स इंटरलॉक्ड है, पॉलिटिकल एंड इकोनॉमिक दोनों में तरक्की होनी चाहिए इन ऑर्डर फॉर देम टू बेनिफिट। मैं जब देखता हूँ मुस्लिम वर्ल्ड की तरफ तो मुझे पाकिस्तान एक वाहिद नहीं कोई दो तीन मुल्क है मुस्लिम जहाँ पॉलिटिकल डेवलपमेंट हो रही है। बाकी किसी मुल्क में, किसी मुस्लिम मुल्क में पॉलिटिकल डेवलपमेंट नहीं हो रही। इजिप्ट को देखें, एनी अरब कंट्री, बांग्लादेश में हो रही थी, वहां भी अब वन पार्टी सिस्टम आ गया। कहने का मकसद यह है कि इन चीजों को मिला के देखना चाहिए कि एक चीज का इफेक्ट क्या होता है। फ्यूचर अनसर्टेन है, लेकिन फ्यूचर को हम बेहतर बना सकते हैं अगर गौर करें कि हमारे एडवांटेजेस क्या है।
बहुत शुक्रिया शाह जावेद बरकी साहब, डॉक्टर जुबैर इकबाल, डॉक्टर आदिल नजम और डॉक्टर जफर बुखारी साहब हमारे प्रोग्राम में आने का और हमारे सुनने वालों से बात करने का। बहुत शुक्रिया।
शुक्रिया आपका।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
तो ज़मीन बात कर रहे थे खास तौर से अमरीकी मईशत के बारे में, स्टिमुलस पैकेज के हवाले से जो अभी सेनेट से मंजूर हुआ है और आज मंगल के रोज इस पर बात हो रही है ऐवान नुमाइंदगान में। तो इस बारे में ताज़ा तरीन खबरें आप हमारे प्रोग्राम में सुनते रहेंगे। हमारी आज के इस गुफ्तगू में शामिल थे शाहिद जावेद बरकी साहब, डॉक्टर जुबैर इकबाल, ڈاکٹر عادل نجم اور ڈاکٹر ظفر بخاری. تو شہناز عزیز کو اجازت دیجیے آج کا یہ پروگرام ختم کرنے کی. آئندہ پروگرام میں آپ سے پھر ملاقات ہوگی. اس وقت تک کے لیے خدا حافظ.
پروگرام آپ نے سنا راؤنڈ ٹیبل.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
یہ وائس آف امریکہ ہے. آپ ہمارے پروگرام فیس بک پر بھی براہ راست دیکھ سکتے ہیں. پتہ ہے facebook.com/VOA اردو.